You're with SBS Radio.
देशले नयाँ मुलुकी ऐन नयाँ कानुन पाएको छ, यसको बारेमा बताइदिनुहोस् न, आखिर के हो यो मुलुकी ऐन भनेको के हो?
अब देशले चाहिँ नयाँ मुलुकी ऐन पाएको छ। अब यो मुलुकी ऐन भनेको के हो भनेर हेर्ने भने देशमा मुख्यतया तीन किसिमको कानुन देखिन्छ। पहिलो कानुन भनेको मूल कानुन हुन्छ, संविधान हो, जब नेपालको संविधान 2072 आयो त्यो चाहिँ संविधान सभाले संविधान बनायो, यो कानुनभन्दा ठुलो कानुनहरू हुँदैन। त्यस बमोजिम अर्को विशिष्ट कानुनहरू हुन्छन् जो कुनै क्षेत्र विशेषलाई मात्रै चाहिँ प्रतिनिधित्व गर्ने गरी बनाइएको हुन्छ, लागू गर्ने गरी बनाइएको हुन्छ, त्यस्तो कानुन विशेष कानुन हुन्छ। तर यो मुलुकी ऐन भनेको सबै नागरिकहरू, यो देशमा बस्ने 3 करोड नेपाली नागरिकहरू, व्यक्तिहरू र नेपालबाट बाहिर विदेशमा गएर बसेका नागरिकहरूलाई समेत लागू हुने जस्तो त्यस्तो चाहिँ कानुनलाई हामी मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि, मुलुकी अपराध संहिता होइन, मुलुकी फौजदारी कार्यविधि भनेर यसरी त्यो एउटा सामान्य कानुन लिएको हुन्छ।
धेरै मेहनत गरेर धेरै लामो समय लगाएर यो कानुन बनाइएको छ होइन, तर पनि यसमा असन्तुष्टिका आवाजहरू अझै आइरहेका छन्, संशोधनका कुराहरू उठिरहेका छन्। यसलाई चाहिँ कसरी हेर्नुहुन्छ? यो सामान्य प्रक्रिया हो अथवा यसमा साँच्चीकै केही सुधार गर्नुपर्ने यहाँले देख्नुहुन्छ?
अब कानुन भनेको पहिल्यै ल्याउँदाखेरि पूर्ण भएर आउँदैन, यसलाई चाहिँ समयको माग अनुसार, जनताको माग अनुसार, जनताको आवश्यकता अनुसार, देशको आवश्यकता अनुसार, राष्ट्रिय अन्तर्राष्ट्रिय आवश्यकता अनुसार यसलाई संशोधन गर्दै गएर पूर्णता दिलाउने काम गरिन्छ। जस्तो नेपालको संविधान पनि संशोधन हुन सक्छ भने अब यो मुलुकी ऐन संशोधन गर्न नसक्ने भन्ने प्रश्नै रहेन। जस्तो संसारका जति पनि संविधानहरू सबै संशोधन गरेर परिमार्जित गर्दै गएर पूर्णता दिलाउन सकिन्छ। धेरै विश्वकै 219 राष्ट्रका संविधानहरू हेर्नु, त्यही बमोजिमका कानुनहरू पनि संशोधन गर्दै जान्छ। अनि हामी कहाँ चाहिँ यो त जनरल कानुन हो, जनतालाई चाहिँ सबै कुराहरू यही ऐनमा भएको कुरा ठिक हो भन्ने पनि नहुन सक्छ, असन्तुष्टिका आवाज आउन सक्छन्। जस्तो तपाईँले भन्नु जाने, हिजो मात्रै पत्रकार सङ्घ पनि लाग्यो, यसमा चाहिँ हामीलाई चाहिँ यो पत्रकारिता गर्नलाई पनि पूर्ण प्रस्वतन्त्रता दिएन भन्न पनि आवाज उठाउनु भएको छ। चिकित्सक सङ्घ पनि उठेको छ, अब कानुन व्यवसायी सङ्घ पनि कानुन बार एसोसिएसन उठ्न सक्छ, कानुन व्यवसायलाई पनि धेरै कुराहरू खुम्चाएको अवस्था देखिन्छ। भोलि चाहिँ इन्जिनियर सङ्घ एसोसिएसन अथवा विदेशमा बस्ने पनि आवाज उठाउन सक्नुहुन्छ, आफूलाई चाहिँ नमिल्ने कानुन आयो भने पनि। त्यस कारणले उहाँहरूका आवाजहरू स्वरलाई संशोधन गर्न सकिन्छ नसक्ने भन्ने प्रश्नै होइन, यो एउटा ढुङ्गो भनेपछि ढुङ्गै हो भन्ने त होइन।
भनेपछि समग्रमा यो जुन कानुन आएको छ सन्तोषजनक नै रहेको छ, राम्रा राम्रा पक्षहरू पनि धेरै रहेका छन् होइन त?
अब यसको राम्रो पक्ष भन्यो भने हेर्नुहोस्, यो देवानी संहिता र देवानी कार्यविधि आएको छ, यसले चाहिँ हाम्रो समाजको, हाम्रो व्यक्तिको आचरण, सामाजिक न्याय, सांस्कृतिक न्याय दिलाउनलाई यसले खुसी गरेको छ। जस्तो एउटा उदाहरणलाई तपाईँलाई भन्ने हो भने यसले व्यक्ति कस्तो हुन्छ भन्दा व्यक्ति सम्बन्धी कानुन छन्। अब व्यक्ति सक्षम, असक्षम, अर्ध सक्षम भन्ने जस्तो पनि राखिएको छ। व्यक्तिले अहिले आफूलाई चाहिँ आफ्नो पहिचान पनि परिवर्तन गर्न सक्ने, उसको अङ्ग पनि परिवर्तन गर्न सक्ने, यो चाहिँ अहिले अधिकार दिएको छ। मृत्युको न्याय घोषणा गर्न सक्ने, जस्तो मानव अधिकारलाई हेर्ने भने 5 जनरेसनको अधिकार भनिन्छ, यो मृत्युको न्याय घोषणा पनि गर्न सक्ने, यो र जहाँ चाहिँ पारिवारिक कानुन छ, पारिवारिक कानुनमा पहिला के थिएन, विवाह सम्बन्ध विच्छेद यस्ता कुराहरू थिए, अब विवाह चाहिँ छिडियो कार्यालयबाट गरि त्यो कोर्ट जारी, अब अदालतबाट गर्नुपर्ने यो नयाँ आएको छ। सम्बन्ध विच्छेद केटाले चाहिँ गाउँपालिका या नगरपालिकाले गर्न पर्थ्यो भने अब सिधै चाहिँ अदालतमा गएर पनि गर्न सक्ने भयो। अब विवाहिता महिलाले बाबुको, आमाको या पतिको थर पनि राख्न सक्ने, यो पनि नयाँ आएको छ। हेर्नुहोस्, अब कृत्रिम गर्भाधानबाट जन्मेका, जस्तो स्पर्म डोनेसन भन्ने संसारमा आएको थियो, नेपालमा आएको थिएन, स्पर्म डोनेसन गरेर पनि विवाहिता महिला छन् भने, विवाहिता पुरुष पनि छ भने स्पर्म डोनेसन जसको होस्, तर त्यही विवाहिता पतिकै बच्चा हो भन्ने पनि एउटा आएको अवस्था देखिन्छ। धर्मपुत्र राख्न पाउने पनि पहिला चाहिँ मालबोध कार्यालयले गर्थ्यो भने अब अदालतमा गएर रेजिस्ट्रेसन गर्नुपर्ने, 25 वर्षको फरक नभए धर्मपुत्र गर्न नपाउने, गर्भ बालकलाई पनि अंश छुट्याउनु पर्ने, विधवाले जहिले सुकै अंश लिन सक्ने भन्ने यस्तो खालको छ। जस्तो युरोपियन मुलुकमा इच्छा पत्र भनिन्छ, आफ्नो सम्पत्ति अरू जसलाई पनि दिन सक्ने आफ्नो इच्छाले भने, विल सिस्टम पनि आएको छ, यो नयाँ कुरा हो होइन। अब बौद्धिक सम्पत्तिका कुराहरू, व्यापारिक ट्रेडमार्कका कुराहरू पनि त्यो चल सम्पत्तिमा राखियो। बहुविवाहको कुराहरू गर्दा अब चाहिँ बहुविवाह गर्न नपाउने, बहुविवाह गर्यो भने 5 वर्षसम्म कैद हुने, र बहुविवाह भनेको एउटा शून्य विवाह मानिने त्यो चाहिँ विवाह बदर हुने,
महिलाहरू पीडित हुन सक्ने भयो नि त त्यसमा होइन र?
अब अलिकति त्यो बहुविवाह गर्दाखेरि त्यहाँ पीडित हुन सक्ने देखिन्छ, किनभने श्रीमान श्रीमती हुँदैन र स्वत बदर हुने हुन्छ, त्यसको बच्चाको कुरा पनि आउन सक्छ, त्यो एउटा चाहिँ त्यसलाई सुधार गर्नुपर्ने अवस्था छ। र अर्को तपाईँलाई अर्को महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि निजी र अन्तर्राष्ट्रिय कानुन पनि छ, नेपालले विदेशमा गएर विवाह गर्दाखेरि नेपालकै कानुन पनि गर्नुपर्ने यो पनि देखिन्छ। विदेशमा भएको सम्बन्ध विच्छेदलाई यहाँ नेपालका कोर्टले मान्यता दिँदैन थियो, अब चाहिँ विदेशमा भएको सम्बन्ध विच्छेदलाई नेपालको कोर्टले मान्यता दिने हो, पारस्परिक कानुन भन्ने आएका छन्, त्यो अनुसार पनि भयो। अब विदेशमा भएको लिखतले पनि नेपालमा मान्यता पाउने भयो, अब यहाँ चाहिँ विदेशमा लिखत हुन्छ भने नेपालको अदालतमा आएर तपाईँले उजुर गर्न सक्नुहुन्छ, मुद्दा गर्न सक्नुहुन्छ र तपाईँको आफ्ना क्षतिपूर्तिहरू लिन सक्ने हुन्छ। तर अर्को कुरा के छ भने महत्त्वपूर्ण, नेपाल बाहिर चाहिँ कसैले चाहिँ अपराध गर्यो, अपराध गर्यो भने नेपालमै गरेछ मानिन्छ, जस्तो राजद्रोह हुनसक्छ, अपहरण हुन्छ, कृति जालसाजी सारा गर्यो भने पनि नेपालमै गरेछ हुन्छ, भनेपछि विदेशमा बस्दा पनि अब नेपालको कानुनले बाँध्ने भयो। यो स्थिति एउटा महत्त्वपूर्ण कुराहरू छ। र कसैले कसुर स्वीकार गर्यो साबिती भयो भने 50 वर्ष सजाय घटाउनु पनि सक्ने यस्तो पनि छ, होइन क्षतिपूर्तिलाई चाहिँ दिने हो भने कैद गर्न पर्ने अवस्था थियो, अब क्षतिपूर्ति दियो भने कैद नबस्ने पनि भयो, तपाईँको जन्म कैद कस्ता खालका गरेर अथवा नि क्रोध यातनासहित ज्यान मारेको, निर्ममतापूर्वक ज्यान मारेको, अहिले धेरै कुराहरू हाम्रो बजारमा आइरहेछन्, वायुयान अपहरण गरेर विस्फोटक गरेर मारेका चाहिँ अपहरण गरेर वा शरीर बन्दक बनाएर ज्यान मारेकोमा यसलाई चाहिँ जन्म कैद हुने, विष हालेर मारेको हुनसक्छ, जातीय हत्या हुनसक्छ, जबरजस्तीकरण गरेर अमान्य तरिकाले मारेको छ भने पनि त्यो मान्छे जीवित रहनसम्म नि कैद बस्नुपर्ने र अन्य अवस्था नि 25 वर्षमा कैद हुने, यस्ता खालका पनि आपराधिक घटनालाई चाहिँ गम्भीर रूपमा कडा रूपमा सजाय गर्ने खालको बनाइएको छ। अरू जस्तै यतापी जीवाणु सार्न पनि नहुने, 10 वर्षमा कैद हुने भन्ने छ, जस्तो वेश्यागमन गर्न नहुने, आणविक रासायनिक जैविक हतियार प्रयोग गर्न नपाउने, धर्म परिवर्तन गर्न नपाउने, छुवाछुत गर्न नहुने, बोक्सा बोक्सी गर्न नहुने, आत्महत्या गर्नलाई दुसान गर्न नहुने, होइन तेजाब छर्केर मुख कुरो बनाउने, होइन आफ्नो श्रीमतीलाई पनि अब जबरजस्तीकरण गर्न नपाउने पनि व्यक्त गरियो छ, मेरिटल रेप भनिन्छ त्यहाँ, त्यतिखेर मान्यता थिएन, सर्वोच्चले व्याख्या गर्यो, व्याख्या गरिसकेपछि सर्वोच्चको फैसलामा त आयो तर कानुनमा आएको थिएन, अब मेरिटल रेपको कुरा पनि आएको छ। अब त्यसै कारणले बेडदेखि किचनदेखि घर छिमेकीदेखि लिएर राष्ट्र अन्तर्राष्ट्रियसम्म पनि यो कानुनले समेटेको अवस्था छ। मुलुकी ऐन जुन लागू भएको छ, अझैसम्म पनि 3 करोड नेपाली जनताले मुलुकी ऐनमा के छ, अधिकारहरू के छन्, यसका दण्ड सजाय के छन्, क्षतिपूर्ति के छन् भन्ने कुरा अझैसम्म पनि 3 करोड नेपालीको घर दैलोमा पुगिसकेको अवस्था छैन। राज्यका 761 वटा सरकारहरू छन्, 761 वटा सभा संसद छन्, तिनीहरू मार्फत र धेरै हजारौँ चाहिँ मिडियाहरू छ नेपालमा, 700 त एफएमहरू छन्, अरू टेलिभिजनहरू छन्, अनि यस्ता मार्फत चाहिँ मिडिया मार्फत चाहिँ जनताको घर दैलोमा यसको बारेमा सबै जनताले थाहा पाउने गरी प्रचार प्रसार गर्नु जरुरी छ। यो चाहिँ राज्यले नै दायित्व लिनुपर्छ र राज्यका संयोजन मार्फत दायित्व लिएर र कम्तीमा नै यो मुलुकी देवानी संहिता, मुलुकी फौजदारी संहिता, यी अपराध संहिता छन् सबै राज्यले चाहने पनि जे पनि हुने भावना हुनाले उसले चाहिँ एउटा बजेट छुटाएर जनताको घर दैलोमा एकैवटा चाहिँ मुलुकी ऐन देवानी र फौजदारी संहिता चाहिँ पुर्याउनु चाहिँ राज्यको कर्तव्य हो भन्ने मलाई लाग्छ।
Tell us what you think. Rate this podcast on iTunes. It helps other people to find us.